بسم اللہ الرحمن الرحیم، شالیمار ریڈیو لاس اینجلس کی جانب سے آپ سب سننے والوں کو اسر الاسلام کا سلام۔ ہمارا پیارا وطن پاکستان آج خوف و ہراس کا ایک جہنم بنا ہوا ہے۔ بھوک، افلاس اور بے روزگاری تو تھی ہی، لیکن اب یہ آفت آئی ہے کہ لوگ اپنے گھروں میں قید ہو کے رہ گئے۔ مذہب کے یہ خون خوار درندے قیام پاکستان کے پہلے دن سے پاکستان کے پیچھے ہاتھ دھو کے پڑے ہیں۔ جس دن محمد علی جناح نے اعلان کیا تھا کہ پاکستان میں تھیوکریسی نہیں ہوگی، ملہ پرستی نہیں ہوگی، ملہ کا قانون نہیں ہوگا، یہاں قرآن کے نظام کے اوپر حکومت قائم ہوگی، وہ قرآن جسے سب مسلمان مانتے ہیں، وہ قرآن جو مسلمانوں کے دلوں کی دھڑکن ہے، وہ قرآن جس کے اندر وہی آئین ہے جو نبی اکرم صلی اللہ علیہ وسلم نے دیا تھا، وہ قرآن جس میں کسی ملہ کا ذکر نہیں، وہ قرآن جو کہتا ہے انتا مولانا، صرف اللہ کی ذات مولانا ہے۔ لیکن مذہب کے ان درندوں کو یہ بات قبول نہیں تھی۔ قرآن نے کہا عورت اور مرد برابر، وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ، ہر بنی آدم یکساں طور پر واجب التکریم ہے۔ لیکن ملا نے کہا نہیں، عورت گھر کی چار دیواری کے اندر قید رہنے کے لیے بنی ہے۔ قائد اعظم کی تقریریں اٹھا کے دیکھ لیں، ہزار دفعہ کہا کہ پاکستان میں قرآن کا نظام قائم ہوگا۔ ملا نے کہا نہیں، یہاں شریعت قائم ہوگی، شریعت جس کا نعرہ یہ لگاتے ہیں کتاب و سنت، کتاب و سنت۔ آپ کو معلوم ہے اس نعرے کی حقیقت کیا ہے؟ ہر وہ شے جو قرآن نے دی تھی، انہوں نے خود ساختہ حدیثوں کے ذریعے سے، جسے یہ سنت کہتے ہیں، اس کو ڈھانپ چھوڑا۔ انہوں نے قرآن کو ایسا محجور بنا دیا کہ قرآن تو پڑھا ہی نہیں جا سکتا ان کی سنت کے روشنی میں کی ہوئی تشریحوں کے ساتھ۔ قرآن نے کہا یسلونک ماذا ینفقون، تم سے پوچھتے ہیں کہ گورنمنٹ کو، اسلامک سٹیٹ کو کتنا ٹیکس دیں، کل للعف، ان سے کہ جو کچھ تمہاری ضرورت سے زیادہ ہے دے دو۔ آپ دیکھیے قرآن کو کھول کر کے آگے حدیثوں میں انہوں نے کیا لکھا ہے۔ انہوں نے لکھا کہ جب یہ آیت نازل ہوئی تو سارے قوم پریشان ہو گئی، اور انہوں نے کہا ہاں سچ مچ ضرورت سے زیادہ جو کچھ ہے دے دیں، تو حضور نے کہا نہیں نہیں، 100 میں سے 2.5%، 100 میں سے 2.5% یہ ہے اساس اس سرمایہ داری نظام کی جو اسلام کی ضد ہے، اور یہ ہے وجہ جس کی وجہ سے انہی سرمایہ داروں نے ان ملاؤں کی ہمیشہ پشت پناہی کی۔ پھر یہ عقیدہ دیا کہ 100 میں سے 2.5 دینا ہے ٹیکس گورنمنٹ کو، اس سے تمہارا مال پاک ہو جاتا ہے۔ جب ان سے پوچھا جاتا ہے کہ بتاؤ غریب بیچارہ کیسے کرے گا گزارا، تو انہوں نے تقدیر کے عقیدے دیے کہ غریب کو غریب بنانے والا اللہ ہے، اس کا کام ہے راضی رہنا اللہ کی مشیت پر۔ آپ کو سمجھ میں آئی کہ کس طریقے سے سرمایہ داری نظام کی اساس یہ شریعت ہے، اور کیوں اس کی پشت پناہی ان بینکوں نے کی، اور ان بینکوں والوں نے کی، اور اس سرمایہ داری نظام نے کی جو کبھی نہیں چاہتا تھا کہ یہاں پر محمد مصطفیٰ کا نظام قائم ہو۔ پاکستان کی گزشتہ 60 سالہ تاریخ کو نکال کے دیکھ لو، یہاں جو حکومت آئی اس کے خلاف انہوں نے ایجیٹیشنز کی، جو حکومت آئی اس کے خلاف انہوں نے ایجیٹیشنز کی۔ قسم کھا کے آئے تھے کہ یہاں کسی حکومت کو کامیاب نہیں ہونے دیں گے۔ یہ وہی شریعت ہے جو قرآن کی تعلیمات کے یکسر برخلاف کہتی ہے کہ مرد کو اجازت ہے وہ 4 4 بیویاں کرے، اور لا تعداد لونڈیاں رکھنے کی اجازت ہے۔ یہ وہی شریعت ہے جو کہتی ہے کہ مرد سے نہیں پوچھا جائے گا کہ اس نے اپنی بیوی کو کس بات پر مارا۔ یہ وہی شریعت ہے جو کہتی ہے نابالغ بچی کے ساتھ شادی جائز ہے، اور استغفر اللہ معاذ اللہ حدیثیں گھڑ کے پیش کرتی ہے نبی اکرم صلی اللہ علیہ وسلم کے بارے میں کہ انہوں نے خود ایسا کیا تھا، لعنت ہو ان کے وجود پر۔ مذہب کے یہ درندے اذانوں کی آڑ میں، لاؤڈ سپیکروں کی آڑ میں، نمازوں کی آڑ میں پاکستان کے اندر پلتے رہے، پنپتے رہے، किसी ने नहीं सोचा कि इस इंसान की नफ्सियात क्या है, किसी ने कुरान से भी नहीं पूछा कि इस इंसान की नफ्सियात क्या है। इसी शरीयत ने वो घिनौना निजाम दिया था हिंदुस्तान की सरजमीन को, वो घिनौना निजाम कि हिंदुस्तान के मुसलमानों ने ये मीर जाफर और मीर कासिम जिन्हें आप गालियां देते हो, इनका लाखों मुसलमानों ने साथ दिया था तंग आकर इन मजहबी बदमाशों से, क्योंकि इन्होंने शरीयत के नाम पे खून की होली खेली और वो गंध मचाया कि इंसानियत की आंखें आज तक झुकी हुई हैं। हिंदुस्तान के इंसानों ने कहा इनसे बेहतर है अंग्रेज, हमें उसकी गुलामी कबूल है, हमें ये नहीं चाहिए। ये इनकी दी हुई शरीयत का नतीजा था। आज देखो पाकिस्तान उसी हालत पे पहुंचा है जो 1857 में आपकी थी, इन्हीं की दी हुई शरीयत की वजह से। आप तारीख पढ़ते हो और सोचते हो कि हिंदुस्तान में क्या हुआ था, किस तरीके से मुट्ठी भर अंग्रेज आए थे और हिंदुस्तान के हिंदू मुसलमान सब ने मिलकर अपना तन मन धन वार दिया और इनके गले में हार डाल दिया, तो आप सोचते जरूर होगे कि क्योंकि वो हुकूमतें कमजोर थीं, इस वजह से उन्होंने अंग्रेज के सामने अपने हथियार डाल दिए। एक लम्हे के लिए सोचो, आज पाकिस्तान न्यूक्लियर पावर होने के बावजूद इस तरीके से अपने हथियार डाले हुए है कि पाकिस्तान के हुक्मरान हाथ फैलाए बैठे हैं और कहते हैं कोई आए और आके इस पाकिस्तान को संभाले, हमसे यहां कानून कायम नहीं होता, हमसे यहां रूल ऑफ लॉ कायम नहीं होता। देखो पाकिस्तान की क्या हालत, अभी तो कुछ नहीं हुआ, अभी तो इब्तदा है ये, अभी वो वक्त आएगा कि सारी कौम रोएगी और अपने दिल के दाग अपने आंसुओं से धोएगी। अभी तो कुछ नहीं हुआ, अभी तो इब्तदा है ये, अभी वो वक्त आएगा कि सारी कौम रोएगी और अपने दिल के दाग अपने आंसुओं से धोएगी। वो ताकतें जो इस आग और खून के खेल को पिछले कई सालों से भड़का रही हैं, उनका सिर्फ ये एक गोल है, आओ मैं आपको बताता हूं। उनका गोल ये है कि इस्लाम के साथ प्यार करने वाला मुसलमान, सोचने वाला मुसलमान, सोचने वाला पाकिस्तानी हमेशा हमेशा के लिए इस्लाम से और कुरान से बदजन हो जाए, ताकि जब हम इस पाकिस्तान को खत्म करें तो दोबारा ये कौम क्या दुनिया की किसी जगह पर मुसलमान इस्लाम और इस्लाम का नाम न लें। ये है मकसद इनका। मैं गुज़श्ता एक बरस से आपको हर हफ्ते कुरान करीम इसी गर्ज से सुना रहा हूं कि आप खुद सोचें और फैसला करें कि कुरान की असल तालीमात क्या थीं। आप कुरान पढ़ोगे तो आपको इस किताब के साथ इश्क हो जाएगा। मैं जानता हूं सोचना एक एक्टिव प्रोसेस है, बिल्कुल उसी तरीके से जैसे फिजिकल एक्सरसाइज एक एक्टिव प्रोसेस है। मेहनत चाहिए, मोटिवेशन चाहिए उसके लिए, इसी वजह से तो लोग ट्रेडमिल से दूर भागते हैं। सोचना भी एक इसी किस्म का प्रोसेस है, न्यूरोनल पाथवेज बनते हैं और उसके साथ एक तगैयुर नफ्स होता है, इंसान तब्दील हो जाता है। इसी वजह से तो बाज घरों में शालेमार रेडियो का सुनना ममनू बल्कि हराम करार दिया गया है। मैं अपनी कौम की, अपने लोगों की तन आसानी से बखूबी वाकिफ हूं, लेकिन याद रखिए मुझे तलाश है उन चंद इंसानों की जो वाकईतन सोचते हैं और जिनके दिल के अंदर दर्द है पाकिस्तान का। गुज़श्ता हफ्ते मैंने आपको सूरत अल मुल्क की इब्तदाई चंद आयात सुनाई थी, ताकि आप जान सको कि कुरान जिस निज़ाम की तालीम दे रहा है उस कानून की असास क्या है। मजहब के दरिंदों के पास सिवाय तबाही के और कोई एजेंडा नहीं, वो सिर्फ एक लफ्ज जानते हैं और वो है तबाही। पाकिस्तान हमने बड़ी आरजुओं और बड़ी कुर्बानियों के बाद हासिल किया था। कितना बड़ा अज़्म करके ये कौम उठी थी कि यहां हम قرآن کریم کے دیے ہوئے اصولوں کے مطابق وہی حکومت قائم کریں گے جو نبی اکرم صلی اللہ علیہ وسلم اور ان کے ساتھیوں نے کی تھی۔ قائد اعظم محمد علی جناح رحمۃ اللہ علیہ کی تقریریں پڑھ کے دیکھیے، سن کے دیکھیے، بار بار ایک ہی لفظ سنائی دے گا کہ ہمارے پاس اللہ کی کتاب موجود ہے، ہمارے پاس سب کچھ ہے، ہمارے پاس آئین ہے، ہمارے پاس دستور ہے، ہمارے پاس وہ کتاب عظیم ہے جس سے دنیا نے روشنی پائی ہے، ہم ایک ایسی فلاحی مملکت قائم کرنے والے ہیں کہ دنیا دیکھے گی کہ اس جیسی کوئی نہیں۔ تبارک الذی بیدہ الملک وہو علی کل شیء قدیر، وہ خدا جس کا قانون سارے عالم میں جاری و ساری ہے، وہ خدا ذمہ داری لیتا ہے، گارنٹی دیتا ہے، تبارک رحمتوں اور برکتوں کی، بشرطے کہ تم ایک مملکت ایسی قائم کرو جو اس کے قانون کے مطابق رزق کی تقسیم کرے۔ گارنٹر آف آل بلیسنگز آف لائف، لبرٹی اینڈ پرسوٹس آف ہیپینس از ہی ہو کیپس دا انٹائر یونیورس انڈر دا کنٹرول آف ہز لا۔ یہ ہوگا تبارک کا ترجمہ۔ یہ ہے قرآن کا خدا، برکتوں والا خدا، رحمتوں والا خدا، جو جانتا ہے کہ انسانوں کو زندگی ایک چانس ملتی ہے، زندگی صرف ایک موقع ہے جس میں انسان کو یہ اپرچونٹی ملتی ہے کہ وہ اپنی ذات کی نشو نما کرے، اپنی ذات کی تکمیل کرے، اپنے پوٹینشلز کو ڈیولپ کرے، ٹو لیو لائف ٹو دا فلسٹ۔ وہ انسان جو اس زندگی میں اپنے پوٹینشلز کو ڈیولپ نہیں کر پاتے اس لیے کہ ان کے پاس ریسورسز نہیں ہیں، قرآن ان کو خاسرین کہتا ہے، نقصان اٹھانے والے، وہ جو گھاٹے میں رہے۔ اور قرآن بتاتا یہ ہے کہ اس کے بعد جب موت ہوتی ہے تو پھر ان کی زندگی مزید ارتقائی مراحل طے کرنے کے قابل نہیں ہوتی، اس کو وہ جہنم کہتا ہے۔ اور وہ لوگ جو بھرپور زندگی گزارتے ہیں اور اپنے پوٹینشیلز کو ڈیولپ کرتے ہیں، موت کے بعد زندگی آگے چلتی جاتی ہے، اس کو وہ جنتی زندگی کہتا ہے۔ قرآن جس اسلامی مملکت کا نقشہ پیش کرتا ہے، اس کی یہ ذمہ داری ہوتی ہے کہ وہ گارنٹی دے کہ کسی شخص کی کوئی ضرورت رکی نہ رہے۔ رزق سے مراد صرف روٹی کپڑا مکان نہیں ہے، اسکول کے پڑھنے والے بچے کو رنگین پینسلیں دینا، فراہم کرنا، یہ بھی مملکت کی ذمہ داری ہے، اس کو رزق کہتے ہیں۔ ہر وہ شے جو انسان کی ذات کی نشو نما کے لیے اسے چاہیے، اپنے آپ کو ڈیولپ کرنے کے لیے چاہیے، ایجوکیشن سے لے کر ساری زندگی کی ہابیز تک، یہ تمام چیزیں جو ہیں ان کو فراہم کرنا، اس اپرچونٹی کو دینا، ہر انسان کو برابر دینا تاکہ وہ اپنی زندگی میں اپنے پوٹینشلز کو ڈیولپ کر سکے، یہ مقصد قرار دیتا ہے قرآن زندگی کا۔ اور یہ مشن ہے اس اسلامی مملکت کا جو اللہ کے قانون کے مطابق رزق تقسیم کرنے کی گارنٹی دیتی ہے۔ اس قسم کی مملکت قائم کرنے کے لیے ہم نے پاکستان لیا تھا، اسی لیے تو ہم اس خدا کو اللہ تبارک تعالی کہتے ہیں، وہ اللہ جو گارنٹی دیتا ہے اسلامی مملکت کے ذریعے سے اس قانون کی جس سے عالی کوئی قانون ہی نہیں۔ الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا، اللہ وہ ہے جس نے موت اور حیات کے پیمانے مقرر کر دیے ہیں تاکہ تم خود اپنے آپ کو ٹیسٹ دے سکو کہ کون پاس ہوا ہے اور کون فیل ہوا ہے، اچیومنٹس کے بیسس پر کس نے احسن ترین اچیومنٹس کی ہیں۔ پھر آگے کہتا ہے وَهُوَ الْعَزِيزُ الْغَفُورُ، یاد رکھنا اسی کا قانون ہے جس میں طاقت ہے، اسی کا قانون ہے جو سیکیورٹی فراہم کرتا ہے، لہذا صرف وہ گورنمنٹ جو اس کے قانون کا علم اٹھا کر کھڑی ہوگی وہی صرف تمہیں اس بات کی گارنٹی دے گی کہ تم اپنی لائفز کو، اپنی زندگیوں کو اس انداز سے گزار سکو کہ تمہارے پوٹینشلز کی بھرپور نشو نما ہو سکے، ورنہ خاسرون میں رہو گے. زندگی سب کے لیے ایکول اپرچونٹی کا پیغام ہونی چاہیے، اس لیے کہ زندگی تو صرف ایک ہی بار ملتی ہے. قرآن جس دور میں آیا اس دور میں بھی آج کی طرح انسان اس ایکول اپرچونٹی کے لیے تڑپ رہا تھا. یہودیوں کے ہاں یہ عقیدہ تھا کہ جو بچہ بنی اسرائیل کے ہاں پیدا ہوا اسی کو نجات ملے گی، اور محض بنی اسرائیل کا بچہ ہونے کی جہت سے وہ جنت میں چلا جائے گا. لو جی، پیدا ہوتے ہی مذہب کے نام پہ اختیار و ارادہ سلب کر لیا. ادھر عیسائیت نے یہ عقیدہ دے رکھا تھا کہ ہر انسانی بچہ اپنی پیدائش کے ساتھ اپنے اولی ماں باپ کے گناہ کا بوجھ اپنی پشت پر لاد کے آتا ہے. اس کا کوئی عمل اس کے اس بوجھ کو اتار نہیں سکتا، سوائے اس کے کہ وہ حضرت مسیح کے کفارے پر ایمان لائے. یعنی پیدا ہونے کے ساتھ ہی جیسے ہاتھ، ناک، کان، منہ اللہ تعالیٰ کی طرف سے ملتے ہیں، اسی طرح سے گناہ کا ایک پٹارا بھی اس کی پیٹھ پہ پیدائش کے اعتبار سے، پیدائش کے دن ہی لاد دیا گیا ہے. جو مرضی کر لے پر یہ پٹارا اس کی پیٹھ پہ لدا رہے گا. ہمارے ہندوستان میں یہ ہندو مت کے ہاں بھی بالکل یہی کچھ ہے. انہوں نے تو انسانوں کو چار ورنوں میں تقسیم کر دیا ہے. جس گھر میں، جس ورن میں کوئی بچہ پیدا ہوا اسی ورن کی خصوصیت اس کے اندر آ گئی. برہمنوں کے ہاں پیدا ہوا تو پوچھو ہی نہیں، بے تاج بادشاہ. کشتریوں کے ہاں پیدا ہوا تو حکومت اس کے ہاتھ میں. ویش کے ہاں پیدا ہوا، ساری کاروباری دنیا، اس کی کیپٹلزم اور سوداگری اس کے ہاتھ میں. اور اگر شودروں کے ہاں پیدا ہوا تو پھر وہ سب کا خدمت گزار. جس گھر میں پیدا ہو گیا اپنے جنم کو بدل ہی نہیں سکتا، اسے وہی کچھ رہنا ہے. غور کیجئے، یہ آج کے جتنے بھی مذہب ہیں یہ نزول قرآن کے زمانے میں بھی ایسے ہی موجود تھے. قرآن نے آ کے انہی مذاہب کو چیلنج کیا. اس نے کہا کہ انسان کی عزت و تکریم کو سلب کرنے والے یہ مذہب خدا کے ہو ہی نہیں سکتے. جو میں نے آپ کو ایک بار پہلے بھی سنائی تھی آیت نبی اکرم صلی اللہ علیہ وسلم کے متعلق، سورہ آراف میں کہا گیا ہے کہ یہ ان تمام زنجیروں کو توڑ دے گا جو انسانیت کو پہنائی گئی ہیں. یہ ان تمام سلوں کو، ان تمام بھاری پتھروں کو توڑ دے گا جو آدمیت کے سر پر برف کے تودوں کی طرح لاد دی گئی ہیں. یہ انسانیت کو آزاد کرے گا، زنجیروں کو توڑے گا. قرآن نے اعلان کیا، وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ، انسان کا ہر بچہ یکساں طور پر واجب التکریم ہے. صرف یہی نہیں، سارا قرآن اس اصول کو لیے ہوئے ہے کہ کسی انسان کو کسی دوسرے انسان پر حق حکومت حاصل ہی نہیں. ذرا غور کیجئے اس بات پہ، اس کو کہتے ہیں آزادی. نظم و ضبط چلانے کے لیے خدا کی کتاب میں جو اصول اور قوانین دیے گئے ہیں، صرف انہیں ہر ایک پہ یکساں طور پر نافذ کیا جائے گا. یہ ہے جسے رول آف لا کہتے ہیں. قرآن آیا اور اس نے شخصیتوں کی حکومت ختم کرنے کا اعلان کیا اور انسانیت کو رول آف لا کا تصور دیا. قانون بھی کیسا، لا اکراہ فی الدین، اس میں کسی قسم کا کوئی جبر نہیں. جس کا جی چاہے اس قانون کو مانے، جس کا جی چاہے اس قانون سے انکار کرے. یہ محض باتیں نہیں ہیں، آج تاریخ کی کتاب میں وہ خط موجود ہے جو عمر فاروق نے ایجپٹ کے گورنر عمر ابن العاص کو لکھا تھا. انہوں نے لکھا تھا، اس کی کسی کوتاہی پہ اس کی خوب خبر لی اور ساتھ لکھا، تم کون ہوتے ہو انسانوں کو غلام بنانے والے، ان کی ماں نے تو انہیں آزاد جنا تھا. ذرا اس لفظ پہ غور کیجئے، ان کی ماں نے انہیں آزاد جنا تھا. قرآن نے انسانوں کو جو آزادی عطا کی تو وہ آزادی تھی اس فکری غلامی کی، اس عقل کی غلامی کی جو مذہب کے ان درندوں نے انسانوں پر اپنی شریعت کے نام پر تھوپ رکھی تھی. ہم نے پاکستان صرف اس غرض سے حاصل کیا تھا کہ ہم یہاں قرآن کی دی ہوئی لبرٹیز پر مبنی اسی نظام کو قائم کرنا چاہتے تھے جسے آسمان کی آنکھ نے ایک بار دیکھا ہے، دوسری بار دیکھنے کی تڑپ ہے۔ لا اکراہ فی الدین کے پرنسپل پہ، وہ کہ جس میں کسی قسم کا کوئی جبر انسانوں پر نہیں ہوگا۔ لفظ اسلام خود بتاتا ہے، یہ تو تسلیم و رضا کی بات ہے۔ آپ کو تو پاکستان کی تاریخ کے بارے میں پتا ہی ہوگا کس طریقے سے، کس شدت کے ساتھ ان مذہبی لوگوں نے پاکستان کے قیام کی مخالفت کی تھی۔ جمعیت علماء ہند کا وہ فتویٰ کہ جو شخص، یہ حسین احمد مدنی، ان کا فتویٰ کہ جو شخص مسلمان ہے اور وہ محمد علی جناح کی اس جماعت کو ووٹ دے گا، وہ دائرہ اسلام سے خارج ہے، اس کا نکاح ٹوٹ جائے گا۔ جماعت اسلامی ہند کے امیر سید ابوالعلا مودودی اپنی کتاب مسلمان اور موجودہ سیاسی کشمکش، اس میں لکھتے ہیں کہ لیگ کے، مسلم لیگ کے قائد سے لے کر اس کے گریڈ فور ورکر میں بھی آپ کو اسلام کی چھینٹ تک نہیں ملے گی۔ ایک طرف ہندوستان کے مسلمانوں کی میجورٹی تھی جو اس کو کہتی تھی قائد اعظم، اور دوسری جانب یہ گدھے تھے جو اس کو کہتے تھے کافر اعظم۔ مجھے آج تک وہ اسکول والا مولوی یاد ہے جس نے میری آنکھوں کے سامنے کتاب میں سے قائد اعظم کی تصویر کو پھاڑا اور اس کے بعد کہا، ارے دیکھتے نہیں، ان کی وضع قطع اسلامی نہیں ہے، وضع قطع۔ میں نے پوچھا، سرکار وضع قطع اس سے کیا مطلب ہے؟ ایک تو یہ لفظ ہی میرے لیے بہت مشکل تھا، وضع قطع، یہ بڑے عرصے کے بعد سمجھ میں آیا، وضع قطع۔ وہ جی آنکھوں میں سرما نہیں لگاتے، ٹکنوں سے اونچی پاجامہ نہیں پہنتے، اور آپ دیکھیے تو صحیح، مغربی لباس، استغفر اللہ، آپ اسے قائد اعظم کہیں گے؟ آپ نے دیکھا ان بیچاروں کی ذہنیت کیا ہوتی ہے، یہ صرف ٹوپی ڈرامے کو اسلام سمجھتے ہیں، وہ جو ٹوپی ڈرامہ کرنا جانتا ہو۔ ہزار سال سے یہ قوم اپنے اس سیلف میڈ ٹوپی ڈرامے کو اسلام بنائے ہوئے بیٹھی ہے۔ وہ جو حقیقت میں قرآن کریم کے نظام کو قائم کرنے کی بات کرتا ہے، اسے کہتے ہیں وضع قطع۔ ہائے 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 ہائے، یہ لفظ ان کے اوپر کتنا سجتا ہے اور کس طریقے سے ادا کرتے ہیں، وضع قطع اسلامی نہیں ہے، دیکھیے وضع قطع۔ ارسل بھائی اور خالد اور لیاقت، یہ آپ کا جو ریڈیو ہے شالیمار، یہ ایک تفریحی پروگرام ہے، اور تفریح کے لیے ہمیں دور جانے کی ضرورت ہی نہیں پڑتی، ہمارے ارد گرد سارا سال سینٹا کلاز پھرتے رہتے ہیں۔ عزیزان من، قرآن کریم کی ساری تعلیم کا فوکس اس بات پہ ہے کہ اس نظام کو انسان قائم کریں تو پھر سے وہ اس جنت کو حاصل کر لیں گے جس جنت سے یہ نکلے تھے، وہ جنت جس میں رغدن حیث و شیتما، جہاں سے جس کا جی چاہے کھائے، اسی قسم کی جنت میں آدم پھر واپس آ سکتا ہے، بشرطے کہ وہ رب کے قانون کے مطابق رزق کی تقسیم کرے، اس کے نظام کو قائم کرے۔ قرآن کا ساری تعلیم، یعنی جہاں سے شروع ہو رہا ہے، رب العالمین سے شروع ہوتا ہے، رب الناس پہ ختم ہوتا ہے، ساری تعلیم انہی دلائل کے اوپر مبنی ہے کہ یہ طریقے ہیں اس نظام کو قائم کرنے کے، یہ بیسس ہے، یہ لیگل لاجیکل بیسس ہے اس نظام کو قائم کرنے کا۔ آج جو میں آپ کو سورۃ الملک سنا رہا ہوں، آگے سنیں، الذی خلق سبع سماوات طباقا، اللہ وہ ہے جس نے بے شمار آسمان بنائے ہیں، طباقا، ایک دوسرے کے ساتھ ریلیٹڈ، انٹر ریلیٹڈ، انٹر ڈیپینڈنٹ۔ آگے ہے، ما ترا فی خلق الرحمن من تفاوت، کہیں دیکھتے ہو ڈسکریمینیشن اللہ کے اس قانون میں؟ کہیں دیکھتے ہو ڈسکریمینیشن؟ فرج البصر حل ترا من فطور، جہاں جہاں تیری نگاہ دوڑتی ہے نگاہ دوڑا لے، او انسان، کہیں دیکھتا ہے اللہ کے قانون میں ڈسکریمینیشن؟ سم مرج البصر کرتین ینقلب، एक बार फिर अपनी निगाह को उठाकर देख, तेरी निगाह वापस लौट के आएगी। यन कलिब इलैकल बसरो खासियन व होवा हसीर, तेरी निगाह वापस पलट के आएगी। नाकामो नामुराद खासिरो नामुराद, तेरी नजर थक जाएगी। जहां जहां पे निगाह डालना चाहता है देख, हमारे कानून में कहीं डिस्क्रिमिनेशन नहीं, सबके लिए ये कानून बराबर है। क्या बात है साहब, समझाने का अंदाज देखें। अब आगे देखें कि क्या अजीमुशान बात हो रही है। वलकद ज़य्यन्ना समाद दुनिया बिमसाबीहा वजालनाहा रुजूमन लिश्शयातीन। आपने गौर किया ये अभी क्या लफ्ज कुरान ने अदा किया है? समाद दुनिया, ये दुनिया के मानी वो दुनिया नहीं है जो हम और आप बोलते हैं। अरबी जुबान में दुनिया कहते हैं उस चीज को जो करीब तरीन हो आपके, वो चीज जो आपकी इमीडिएट विसिनिटी में हो, उसके लिए अदुनिया लफ्ज इस्तेमाल करता है कुरान। उसके मुकाबले में दूर दराज जो चीज हो, जो इमीडिएटली ना हो बल्कि बाद में हो, उसके लिए वो अल आखिरा लफ्ज इस्तेमाल करता है। अब इस लफ्ज पे गौर कीजिए, समाद दुनिया, ये आज से 1400 साल पहले ये बात कि इस आसमान के अलावा और आसमान भी हैं, ये कौन कह सकता है? वो कह रहा है हमारे कानून से ये जो तुम्हें अपनी एटमॉस्फेयर के ऊपर नजर आते हैं कॉन्स्टेलेशंस बेमसाबीहा, ये कुर्रे जो हैं जिन्हें अरेंज किया है हमने इस खूबसूरती के साथ, रुजूमन लिश्शयातीन, रुजूम रजम ये कहते हैं अंधेरे में तुक्के मारना तीर चलाना। वो कह रहा है वलकद ज़य्यन्ना समा दुनिया बेमसाबीहा, ये जो तुम आसमान पे ग्रुप्स ऑफ स्टार्स और प्लैनेट्स को देखते हो जिनको कॉन्स्टेलेशंस कहते हैं, इनको अरबी में मसावी कहते हैं, ये प्लूरल ग्रुप्स ऑफ स्टार्स। 1400 साल पहले कुरान ये बता रहा है कि ये बड़े बड़े कुर्रे हैं, इनको ये शैतान दुनिया के जो हैं वो इस्तेमाल करते हैं हॉरोस्कोप्स बनाने के लिए, प्रेडिक्शंस करने के लिए, रुजूमन तुक्के मारते हैं, ये इसी से जायचे बनाते हैं, इसी से मुहूर्त निकालते हैं कि फलां सितारा अब फलां उसके अंदर चला गया है, लिहाजा ये अब हो सकता है और वो हो सकता है। आप देखिए ये जो हमारे यहां नजूमी होता है ये क्या करता है, रुजूमन, लग गया तो तीर, ना लगा तो तुक्का, कह दिया कि जी हमने तो पहले ही कहा था कि लड़की होगी। कुरान ने और जगहों पे भी कहा है इन्हीं सितारों के बारे में, सखरा लकुम, इनको हमने तुम्हारे ताबे तस्खीर बना दिया है, तुम इनकी तस्खीर करोगे, ये तुम्हारे ताबे हैं। सखरा लकुम माफिस समावाते व माफिल अर्द जमीयम मिन्हो, ये है मकाम आदमियत, ये है मकाम इंसानियत कि उसके सामने तमाम मलाइका, कायनात की तमाम कुव्वतें, फितरत की सारी ताकतें उसके सामने झुकी हुई हैं। ये है कुरान की तालीम। कुरान ने ये कहा लेकिन हमारी मजहबी पेशवाइयत ने कहा कि हमारी और आपकी, सारे इंसानों की जो तकदीर है ना वो सितारों के साथ बंधी हुई होती है। पाकिस्तान पे आप जाइए, किसी जमाने में वो लिखा होता था नजूमी एम इकबाल, ज्योतिषी एम इकबाल, ये वो फुटपाथ पे बैठने वाला वो जो तोते के साथ फाल निकाल रहा है उसकी बात नहीं कर रहा, ये बड़े बड़े मकामात के मालिक लोग हैं, मल्टी मिलियनियर्स हैं अमेरिका में ये लोग। जब कोई नादार हो जाता है, बेकस हो जाता है, मजबूर हो जाता है, उस बेचारे का कोई चारा साज नहीं होता, उसका कोई सहारा नहीं होता, कोई उसकी पुरसिश नहीं करता, कानून उसका साथ नहीं देता, अदल साथ नहीं देता, मुआशरा साथ नहीं देता, गरीब और बेकस हो जाता है वो, फिर बेचारा मजबूर इन्हीं तिनकों का सहारा लेता है। पूछिए उस औरत से जिसे उसके शौहर ने कहा शरीयत के मुताबिक तलाक तलाक तलाक, निकल जा मेरे घर से, वो बेघर कहां जाए, वो इन्हीं का सहारा लेती है कि मेरे लेखों में क्या लिखा है सितारों बताओ। ये कोई अचंभे की बात नहीं है कि लोग सितारों को नहीं मानते, क्या करें, आप अपने दुनिया में देखें, सबको लोग इनकार करेंगे कि हाँ जी हॉरोस्कोप्स तो टोटल नॉनसेंस होती है, लेकिन आप पूछ के देखिए किसी से, सारे जानते हैं कि उसका स्टार क्या है। आई एम अ जेमिनाई, आप क्या हो? ओ वी आई एम एन एरीज। ये तोहम परस्तियां हमारे से कुरान ने जब छुड़वाने की कोशिश की थी तो उसने उसके बदले में वो निजाम दिया था जहां इंसान खुद ब खुद उन तोहम परस्तियों को छोड़ देता है, वही निजाम अल अजीज और अल गफूर वाला, वो जो सिक्योरिटी देता है, जहां इन सिक्योरिटीज होती हैं वहां तोहम परस्तियां होती ही हैं, उनको कौन खत्म कर सकता है। इकबाल ने इसी चीज को दोहराया था तकदीर के मुतालिक, वो नज्म इबलीस की मजलिस शूरा में, मैंने नादारों को सिखलाया सबक तकदीर का, मैंने नादारों को सिखलाया सबक तकदीर का, मैंने मुनअम को दिया सरमायादारी का जुनून। कुरान ने कहा रुजूमन लिशयातीन, ये शैतानन तुक्के मारते हैं, रुजूमन तुक्के मारते हैं। और आप देखिए ये उस दौर में 1400 साल पहले कुरान ये तालीम दे रहा है जहां इंसान बकायदा सितारों की पूजा करते थे, ये उस दौर की बात है। सारी दुनिया के अंदर ये तोहम परस्तियां और सितारा परस्तियां मौजूद थीं। कुरान तो हजरत इब्राहिम अलैहिस्सलाम का किस्सा सुनाता है कि उनकी कौम जो थी ये सितारा परस्त थे, सितारों को खुदा मानती थी, उनकी परस्तिश करती थी। और परस्तिश करना और क्या होता है, ये अकीदे रखना कि सितारों के साथ किस्मतें वाबस्ता होती हैं। अब तो पाकिस्तान में एक किताब भी छपती है, इल्मे नजूम खास इस्लामी एडिशन, सुनिए साहब सुनिए। हमारे दौर में इकबाल जो कुरान की तरफ दावत देता था और शर्फ इंसानियत का सबसे बड़ा मुबल्लिग था, उसने सीना ठोक के ऐलान किया आदमियत एहतराम आदमी, आदमियत एहतराम आदमी, बरतरस गर्दू मकाम आदमी। फिर इन्हीं नजूमियों के बारे में उसने कहा तेरे मकाम को अंजुम शनास क्या जाने के खाके जिंदा है तू ताबे सितारा नहीं। आहा खाके जिंदा, वो जिसके पास चॉइस है जो चाहे करे। कुरान ने जिस खुदा से तारुफ कराया है वो अपने बारे में तो कहता है यफ अलो मा यशा, वो अपने कानून के मुताबिक जो चाहता है करता है, कादरे मुतलक है, उसकी मशीयत लामहदूद इख्तियारात पर मबनी है, जो चाहता है करता है, ये है मा यशा। लेकिन जब इंसानों की दुनिया की तरफ आता है तो वही खुदा, ये देखिए वही मादा है, वही लफ्ज है, ए मालू मा शे, तुम इंसान अपनी दुनिया में जो चाहे करो, हम दखल नहीं देंगे। ये लफ्ज देखिए, ए मालू मा शे, तुम साहिब इख्तियार हो, जो चाहे करो, नतीजे तुम्हें भुगतने होंगे, लेकिन चॉइस है तुम्हारे पास। तेरे मकाम को अंजुम शनास क्या जाने कि खाके जिंदा है तू ताबा सितारा नहीं। खाके जिंदा, ए मलुमाशे, तुम चॉइस वाली मखलूक, ये शर्फ आदमियत है। सितारा क्या मेरी तकदीर की खबर देगा, वो खुद फराखिए अफलाक में है खारो जुबों। फिर इकबाल का एक और शेर, अबस है शिकवाए तकदीर यजदा, तू खुद तकदीर यजदा क्यों नहीं है। ये है शर्फ आदमियत जिससे कुरान ने इंसान को मुतारफ कराया। आपको मालूम है कि मिंबरों मेहराब से जो मजहब पेश किया जाता है, ये जो शैतानी मजहब है जिसको ये इस्लाम कह के पेश करते हैं, वो अकीदाए तकदीर को जुज्वे ईमान करार देते हैं। तकदीर के मानी ये हैं कि किसी जुल्म के खिलाफ, किसी इस्तबदाद के खिलाफ, किसी जबर के खिलाफ लब कुशाई नहीं होगी, कोई हक मांग ही नहीं सकेगा। आप देखते हो कि इन शरीयत वालों ने किस किस्म के जाल बिछाए होते हैं। حکمرانوں کے ڈکٹیٹروں کے جبر کے خلاف تو پھر بھی کوئی ایجیٹیشن کر لیتا ہے، کوئی آہ و فغاں ہوتی ہے، کوئی بھی بات تو ہوتی ہے، مگر شریعت کے راستے سے جو آپ کو جبر ملتا ہے اس کے خلاف ایک لفظ بھی نہیں کہا جا سکتا۔ یہ ہوتی ہے ان ظالموں کی طاقت، اسی شریعت میں تقدیر کا حصہ ہوتا ہے۔ یہاں یہ تعلیم دی جاتی ہے کہ رزق جو ہے وہ تو خدا نے اپنے ہاتھ میں رکھا ہوا ہے، جسے چاہتا ہے دیتا ہے، جسے چاہتا ہے نہیں دیتا۔ ملوکیت کے استبداد کے خلاف لب کشائی نہیں کی جا سکتی، خدا جسے چاہتا ہے حکومت دیتا ہے۔ سمجھ میں آئی بات کہ یہ کیا چکر ہے، کیوں یہ قالین بچھا بچھا کے دیتے ہیں سرکار والے ان کو؟ سرکار، گورنمنٹ اور سرمے والی سرکار کا بڑا گہرا تعلق ہے۔ قرآن بتاتا ہے کہ شیطانی نظام انہی تین سرکاروں کے گٹھ جوڑ سے پیدا ہوتا ہے۔ ایک تو فرعون کی سرکار جو جبر اور استبداد کی علامت ہے، جسے آپ حکومت کہتے ہو۔ دوسرا سرمایہ دار ہوتا ہے جو خون نچوڑتا ہے، اور یہ مرسیڈیز والی سرکار تو کرتی ہے جو کرتی ہے، پر ساتھ ہی یہ پال کے رکھتی ہے سرمے والی سرکار کو، تاکہ وہ غریب کو یہ سبق دیتا رہے کہ دیکھو یہ دنیا میں جتنی مفلسی جتنی غربت ہے یہ ہم نے تھوڑی بنائی ہے، یہ تو تمہاری تقدیر ہے، اس میں بن کے آئی ہے۔ یہ وہی تقدیر ہے جس کے اصول پر اس لڑکی بیچاری کا نکاح ہوتا ہے۔ کیا ہے جی، عرشاں تے لکھیا ہوندا ہے رشتہ، اے کوئی پوچھی دا تھوڑا ہے؟ یہ تقدیر، یہ سنجوگ کا لکھا ہوا ہے، یہ رشتہ ہو کے رہے گا، یہ اس کی قسمت میں ہے۔ یہ ہر روز ہماری بچیوں کے آنسوؤں میں یہ بات آتی ہے، میری قسمت دا لکھیا ہویا میری چولی چ پی گیا۔ یہ تعلیم دی جاتی ہے پہلے دن سے۔ یہ روتی ہے، روتی رہے، او جی عرشوں پہ بندھا ہوا ہے سنجوگ، قسمت کا لکھا، جھولی آ پڑا، کوئی کچھ نہیں کر سکتا، مظلوم کی داد کی کوئی سبیل نہیں۔ یہ روتی ہوئی لڑکی جب باپ کے دروازے پہ آ جاتی ہے، اس لیے کہ اس کے شوہر نے کہہ دیا طلاق طلاق طلاق، تو وہ دروازے کے اندر قدم نہیں رکھنے دیتا، کہتا ہے بیٹی اس گھر سے جو ڈولا گیا تھا اب تو تیرا جنازہ ہی آ سکے گا، تیرا اس گھر میں داخلہ اب حکم خدا کے خلاف ہے، خاوند مجازی خدا ہے۔ آپ دیکھتے ہیں کہ ملوکیت کا استبداد جو شریعت کی طرف سے داخل ہوتا ہے وہ کیا کیا گل کھلاتا ہے۔ یہ ہوتا ہے مذہب کا شکنجہ، اور قرآن کہتا ہے وما ہم بخارجین من النار، یہ جہنم میں ہیں، جہنم سے نکل ہی نہیں سکتے۔ رجوما للشیاطین، اور کہا ہے ان شیطانوں کے لیے اس نے جنہوں نے یہ نظام قائم رکھا ہے، کہ کیا ہوتا ہے اس نظام سے، انسانوں کی امنگوں اور آرزوؤں کی کھیتیاں جھلس کے رہ جاتی ہیں۔ وَأَعْتَدْنَا لَهُمْ عَذَابَ السَّعِيرِ، یہ وہ آگ ہے جو ایسے اپنے لپیٹے میں لیتی ہے، عذاب السعیر، ان کی پوٹینشلز کی کونپلیں کھل ہی نہیں پاتی۔ یہ ہے عزیزان من تصویر ہمارے پیارے پاکستان کی، جو جہنم بنا دیا گیا مذہب کے نام پر۔ کیوں؟ آگے کہا قرآن نے وللذین کفروا بربہم عذاب جہنم وبئس المصیر۔ کیا الفاظ ہیں! وہ قومیں جو رب کا نظام قائم کرنے سے انکار کرتی ہیں، رب کا نظام قائم نہیں کرتی، وہ اس دنیا میں جہنم کا عذاب دیکھتی ہیں۔ اور آگے لفظ ہے وہ بئس المصیر، موت ان کی زندگی کا، ان کے ہاں جو مرتا ہے بس موت اس کی زندگی کا لاسٹ سٹاپ ہوتی ہے، اس کے بعد اس کی مزید نش و نما نہیں ہوتی۔ کتنا بد نصیب ہے وہ انسان جسے زندگی ملے اور پھر اس زندگی میں وہ اپنی صلاحیتوں کی نش و نما نہ کر سکے، جس کی صلاحیتوں کی ساری کھیتیاں جھلس کے رہ جائیں۔ وہ بئس المصیر، موت اس کی लाइफ का लास्ट स्टॉप बन जाती है, उसके बाद फिर उसकी ग्रोथ नहीं होती। इजा उल्कू फीहा समय उलहा शहीकम वही अतुफोर, आग भड़कती है और उसमें जब ये गिराए जाते हैं तो चीखें मारते हैं। ये है पाकिस्तान की रोजाना की तस्वीर अजीजाने मन, ये कहीं और किसी जगह की बात नहीं। जिल्लत व ख्वारी का अजाब, मोहताजी का अजाब, भूख का अजाब, मिस्कीनी का अजाब, मातहती का अजाब, ये जितने अजाब हैं ये सारे के सारे जहन्नुम के हैं। इसमें बसने वाले एक दूसरे के साथ इस शिद्दत से नफरत करते हैं, ये इनकी नफरतों की जलाई हुई आग है जिससे ये जहन्नम फटा पड़ रहा है। तकादो तमय्यजु मिनल गैज़, कुल्लमा उल्की फीहा फौजुन सालहुम खजनतुहा अलम यातिकुम नजीर। नफरतों की इस आग से फटता हुआ जहन्नम, उसमें दाखिल होने वाली फौज दर फौज नौए इंसानी से पूछता है कि क्या तुम्हारे पास कोई बताने वाला नहीं आया कि ये तरीका ना इख्तियार करो, इंसानों में डिस्क्रिमिनेशन ना करो, रिज़्क की तकसीम बराबर करो, सबके लिए खाने को बहुत है, क्या कोई ये बताने वाला नहीं आया था? वो जवाब देते हैं, हाँ आया था, फकज़बना। इस लफ्ज के मानी है, हमने जुबान से तो इकरार किया था कि हम इस निजाम के मानने वाले हैं, मुंह से ला इला इल्लल्ला कहते रहे लेकिन ला इला के निजाम की बजाय मार्शल्ला लगाते रहे। फकज़बना वकुलना मा नज़ल अल्लाहु मिन शैइन। अकीदा ये है इस कौम का कि आसमान से कोई किताब शिताब नहीं आई, ये तो ऐसे मजहबी सहीफे हैं, लोग पढ़ते हैं पूजा पाठ के लिए, ये कोई अल्लाह ताला की तरफ से जो आप कहते फिरते हो ये ऐसी बात नहीं है। इन अंतुम इल्ला फी दलालिन कबीर, नबी अकरम के दौर में ये कहा करते थे उनके बारे में कि ये बहुत बड़ी डिलूजनल बिलीफ में मुब्तिला है, बहुत बड़ी डिलूजन है कि इसके पास एक ऐसा आइडिया है, ये कहता है ये निज़ाम कायम करो, पूजा पाठ तर्क कर दो और उसके बाद एक ऐसी हुकूमत कायम होगी, तुम कैसर व कसरा को जो है उन पर फतेह हासिल करोगे, उनके शिकंजों में जकड़े हुए लोगों को आज़ाद कराओगे। ये बहुत बड़ी डिलूजन में मुब्तिला है। आज भी पाकिस्तान बनने के बाद ये हमारे यहाँ जो जर्नैल तबका आया और जो भी लोग आए, किसी ने तकलीफ नहीं की कि देखे ये इकबाल, सर सैयद, जिना, ये किस लिए तड़पते थे कुरान के लिए और क्यों नाम लेते थे कुरान, ये सारे इसी ख्याल के थे, मानज़ल अल्लाह मिन शैइन, अल्लाह की तरफ से यार कोई किताब शिताब नहीं आई, ये ऐसे ही बातें हैं। ये है कुरान अजीजा ने मन, वो बता रहा है कि जहन्नम की आग वहे अतफूर वो बढ़ती जाएगी, कम नहीं होगी। हाँ फिर एक वक्त आएगा जब ये कौम कहेगी, काश हम सुनते इस बात को जो कुरान कह रहा है, जो ये रसूल तालीम दे रहा है, और काश हम अक्ल और शऊर को इस्तेमाल करते। आपको तो मालूम ही है ना, मज़हब की बुनियादी तालीम ये होती है कि खबरदार, सोचना हराम है, पूजा पाठ में लगे रहो, चार फर्ज, चार सुन्नत, तीन वितर, दो नफल पहले दो नफल बाद में। वो कहेंगे वकालू लौ कुन्ना नस्मऊ ओ नाकिलू मा कुन्ना फी अस्हाब सईर, काश हम सुनते इसकी बात को फिर हम अस्हाब सईर ना होते, आग में जलने वाली कौम ना बनते। फातारेफू बेजम्बेहिम, एक वक्त आएगा जब ये अपने इस जुर्म का इकरार करेंगे जो इस कौम ने कुरान के साथ किया और उस अवाम के साथ किया, कुरान जिनके दिलों की धड़कन है। फसोहकन ले अस्हाब सईर, इनसे कहा जाएगा अब बहुत देर हो चुकी, अब तुम्हारा ठिकाना जहन्नम ही है। ओ बेजम्बेहिम, एतराफ किया था हम लोगों ने भी सकूत मशरकी पाकिस्तान के बाद कि हमने इंसानों के साथ बहुत गंदा सलूक किया, ये दिसंबर का महीना है और बार बार मेरी आंखों में वही तस्वीर आती है मशरकी पाकिस्तान की। मशरकी पाकिस्तान के साने की दास्तान कोई एक दिन की दास्तान नहीं है, वही जमात इस्लामी पाकिस्तान, वही जमात इस्लामी जिसे नफरत थी पाकिस्तान और पाकिस्तान के इस लिबरल आइडियोलॉजी के साथ, उसी जमात इस्लामी ने इस्लामी छात्रों शोंगों के नाम से मशरकी पाकिस्तान में उसी तरह से जमीयत की शाखें खोलीं जिस तरीके से इन्होंने पाकिस्तान में तालिबान की शाखें खोलीं। हर स्कूल, हर कॉलेज में इस्लामी छात्रों शोंगों के ये दरिंदे दंदनाते फिरते थे। क्या अकीदा था जमात इस्लामी का? जमात इस्लामी का मंशूर पढ़िए, उसमें लिखा है कि जमात इस्लामी इक्तदार में आने के बाद तमाम मुसलमान आबादी को नोटिस देगी कि वो इस्लाम को मानते हैं कि नहीं, और एक साल के वक्फा दिया जाएगा, उसके बाद जो जो इस्लाम को नहीं मानना चाहता, यानी इस्लाम से मुराद है जिसको ये इस्लाम कहते हैं, उसको मुर्तद करार दिया जाएगा और वो वाजिबुल कत्ल है, उसको कत्ल कर दिया जाएगा। ये था जमात इस्लामी का मैनिफेस्टो, ये इनका मैनिफेस्टो था 1970 की इलेक्शन में। मशरकी पाकिस्तान की दास्तान आप पूछते हैं, पूछिए कि कैसे नफरतों का बीज बोया इन्होंने इस्लामी छात्रों शोंगों वालों ने। अपनी इस नफरत की आग में मौदूदी साहब ने घसीटा नवाबजादा शेर अली खान को और जनरल आगा मोहम्मद याहिया खान को। आप उस दौर के जमात इस्लामी के जो तर्जुमानुल कुरान और जो बाकी उनके रसायल छपते हैं एशिया वगैरह, वो निकाल के देखें। मुझे आज भी उनकी तहरीर याद है, याहिया खान के बारे में लिखा था मौदूदी साहब ने कि इस्लाम की निशात सानिया इसी शख्स के जरिए से होगी और खिलाफत राशदा का जो निज़ाम हजरत अली की शहादत के जरिए से मुनकते हो गया था, वो अब हजरत अली ही के आशिकों में से एक शख्स याहिया खान के जरिए से असर नौ कायम होने वाला है। ये था रिलेशनशिप याहिया खान का और जमात इस्लामी का। बाद में जो लव अफेयर मोहम्मद जियाउल हक साहब के साथ इनका था, वो तो दुनिया जानती है, ये जो पौधा लगा गए हैं हमारे मुल्क में ये। मैं मशरकी पाकिस्तान की बात करता हूं कि इन्होंने पाकिस्तानी फौज को ब्रेन वॉश किया मौदूदी साहब ने, और इस्तेमाल किया भाई को भाई के खिलाफ गोली चलाने के लिए। वही इस्लामी छात्रों शोंगो जो वहां थी जब मशरकी पाकिस्तान का कबाड़ा कर चुके ये नामुराद, उसके बाद ये मगरबी पाकिस्तान की तरफ आए, और देखिए कि शरीयत के नाम के ऊपर इन्होंने किस किस्म का जहन्नम तैयार की। इसके आगे कुरान बताता है कि मुबारक हैं वो लोग जो ये अज़्म करके उठते हैं कि वो अपने रब का निज़ाम कायम करेंगे, वो निज़ाम जो इनकी आंखों से ओझल है, जिसे इन्होंने कभी देखा नहीं, जो गायब है। इन्नल्लज़ीना यख्शौना रब्बहुम बिलगैब लहुम मग़फिरतुन व अजरुन कबीर। वो लोग जो अपनी दिल की सिंसेरिटी के साथ, पूरे खलूस दिल के साथ उठते हैं कि वो अपने रब का निज़ाम कायम करेंगे, वो निज़ाम जो उन्होंने अभी देखा नहीं, लहुम मग़फिरतुन, अल्लाह कह रहा है मैं गारंटी देता हूं उनकी हिफाजत की, मैं गारंटी देता हूं मैं उनकी शील्ड बन जाऊंगा, तुम उठो तो सही इस निजाम को कायम करने के लिए। यूं लगता है जैसे खुदा कह रहा हो कि इस दुनिया में मेरे बंदो उठो और मेरा एक काम कर दो, ये रोटी जो मैं दे रहा हूं और जो उस गरीब तक नहीं पहुंच रही, मेरे निजाम के जरिए से पहुंचेगी, दुनिया के और किसी कानून के जरिए से नहीं पहुंचेगी, उस निजाम को कायम कर दो। वो कहता है इस निज़ाम को कायम करने के लिए प्लान करो, मिशंस बनाओ, मीटिंग्स करो, आपस में बातचीत करो, धीमे सुरों में बात करो या ऊंची आवाज में इस पैगाम को फैलाओ, पर बात करो इसके बारे में। तुम देखोगे ये निज़ाम कायम हो के रहेगा, क्योंकि अल्लाह ये चाहता है कि ये निज़ाम कायम हो। वासिरू कौलकुम आवेजाहरू बे ही इन्नहु अलीमुम बिजाति सुदूर। अल्लाह तुम्हारे दिलों की बात जानता है, तुम्हारे दिलों की आरजू जानता है। ख्वा तुम धीमे सुरों में आपस में प्लान कर रहे हो, ख्वा वो बुलंद आवाज में लोगों को दावत दे रहे हो, अल्लाह तुम्हारे दिलों की आरजू जानता है। ये निजाम उसी रब की तरफ से है जिसने तुम्हें तखलीक किया। आला यालमु मन खलका वहो वल्लतीफुल खबीर। ये निजाम उस रब की तरफ से है जो बड़ी बड़ी बारीक बातें जानता है। बारीक बातें, वो बातें जो दुनिया का कोई फलसफी नहीं जानता, जो दुनिया का कोई इकोनॉमिस्ट नहीं जानता। हजारों दावेदार आए कि जी हमारे पास सलूशन है इंसान के प्रॉब्लम का, किसी के पास नहीं। वहो वल्लतीफुल खबीर, सिर्फ वो जानता है। रब्बना तकब्बल मिन्ना इन्नाका अंतस समीउल अलीम। और परवरदिगार तेरे आगे दुआ है शालिमार रेडियो के इन प्रोड्यूसर्स की लंबी उम्र कर, और इनका ये रेडियो चलता रहे इसलिए कि तेरा ये वादा है। धीमे सुरों में या बुलंद आवाज में ये इस पैगाम को दूर तक पहुंचा रहे हैं। जिंदाबाद शालिमार रेडियो।